مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم سامعین، پروگرام ہے آج کا ہمارا راؤنڈ ٹیبل، جو کہ ایک روزانہ کا پروگرام ہے، لیکن موضوعات مختلف ہوتے ہیں، اور شہناز عزیز حاضر ہے آج کے پروگرام کے ساتھ، ہماری پروڈیوسر سعدیہ اسد ہیں۔ مہمانوں کا تعارف اس سے پہلے کہ میں آپ سے کراؤں، پہلے آپ کا موضوع بتا دوں۔ جیسا کہ میں نے ابھی کہا کہ ہر دن ہم یہ پروگرام کرتے ہیں، موضوعات مختلف ہوتے ہیں، تو ظاہر ہے میں کئی بار اپنے مختلف پروگراموں میں یہ کہتی ہوں کہ ایک اینکر کے لیے یا میزبان کے لیے ان تمام امور میں ماہر ہونا ممکن نہیں ہے، لیکن ایک عام سننے والے کے دل میں یا ایک عام شہری کے ذہن میں جو سوالات ہوتے ہیں، ہم یہ کوشش کرتے ہیں کہ ان کی نمائندگی کر سکیں، اور اسی لیے ہم ایسے ماہرین کو زحمت دیتے ہیں جن کو مکمل عبور حاصل ہو۔ خوش قسمتی سے آج ایک ایسے ہی ماہر ہمارے ساتھ ہیں، میں اور لوگوں کا بھی تعارف کراؤں گی، لیکن پہلے ان کا۔ عمر گررو صاحب جو ہیں ایک ممتاز صحافی ہیں، اور پاکستان کے مختلف موقر اخباروں میں فری لانسر کی حیثیت سے بھی لکھتے ہیں، لیکن اس کے علاوہ ڈیلی ٹائم سے وابستہ ہیں، اور ایک طرح سے ان کو گرو کہا جا سکتا ہے ماحولیات کا، کیونکہ ان کا مطالعہ اس پہ بہت زیادہ ہے۔ بین الاقوامی کانفرنسز میں یہ متعدد شرکت کر چکے ہیں، اور فوکس ان کا پاکستان ہے، پاکستان میں کا ماحولیات یا کلائمیٹ چینجز جو ہیں۔ تو عمر گررو صاحب، آپ کو آواز آ رہی ہے میری؟
جی شناز صاحب،
بہت شکریہ۔ پہلے تو میں آپ کا ادا کروں گی پروگرام میں آنے کے لیے، اور ہم اپنے باقی جو گیسٹ ہیں ان کو لیں گے تھوڑی دیر میں، لیکن میں سب سے پہلے یہ چاہوں گی کہ آپ ہمیں یہ بتائیں، آپ کیا اتنا دنیا بھر میں آپ جاتے ہیں، اور ظاہر ہے ان تمام کانفرنسز میں مندوب کی حیثیت سے پاکستان کے سرکاری عہدیدار بھی مدعو ہوتے ہوں گے، آپ کی ان سے بھی ملاقات پاکستان میں اور پاکستان سے باہر ہوتی ہوگی، تو مجھے یہ بتائیے کہ یہ جو اس وقت ایک پورا بین الاقوامی تشویش ہے کلائمیٹ چینجز پر، تو اس میں پاکستان کہاں فٹ ہوتا ہے آ کر؟ پاکستان کے کیا کس درجے پر ہے پاکستان؟
دیکھیں، بہت شکریہ شہناز صاحبہ، آپ نے مجھے مدعو کیا اتنے امپورٹنٹ ٹاپک پہ بات کرنے کے لیے۔ ریسنٹلی جو جرمن گلوبل واچ گروپ جو ہے، انہوں نے پاکستان کو ان ممالک کی لسٹ میں شامل کیا ہے جو ورسٹ وکٹم ہیں، کہ بہت زیادہ جو بھگت رہے ہیں موسمی تغیرات، موسمی اثرات کی وجہ سے، تو پاکستان کو اس لسٹ میں 8ویں نمبر پر رکھا گیا ہے۔ یہ 20 سال کا جو ڈیٹا تھا، 1998 سے 2017 تک، جو مختلف قسم کے جو ویدر ایونٹس ہوئے ہیں، جو موسم کے حوالے سے جو واقعات رونما ہوئے تھے، ان میں سے سب سے زیادہ جو تھا وہ گرمائش تھی، کہ پاکستان ان خطوں میں شامل ہے جہاں پر بہت زیادہ گرمائش جو ہے وہ بڑھ رہی ہے۔ تو اس وقت ہم 8ویں نمبر پر ہیں، مگر اس ساتھ ساتھ ہم دنیا میں دوسرے نمبر پر، کلائمیٹ چینج کی وجہ سے سب سے زیادہ نقصان جو ہے وہ ہوا ہے
جی۔
تو یہ اسٹیٹس ہے اس وقت ہمارا پاکستان کا دنیا کے اندر۔
تو عمر صاحب، جیسے کہ آپ نے کہا کہ نقصان سب سے زیادہ ہوا، تو اس کی کیا وجہ ہے کہ پاکستان میں حکومت کی سطح پر کوئی ایسی حکمت عملی نہیں اپنائی گئی، اور یا یہ کہ عام آدمی کو آگاہی نہیں ہے، کیا وجہ ہے پاکستان کو دوسرے نمبر پر سب سے زیادہ نقصان پہنچنے کی؟
ایک تو یہ ہے کہ ایک جیوگرافیکلی ہمارا ایک جگہ پہ جو ہماری جو لوکیشن ہے، ہم جہاں پر ہیں وہاں پر کیونکہ کلائمیٹ چینج کی وجہ سے کچھ ایکسٹریم ویدر ایونٹ، جن کو کہیں کہ شدید موسمی اثرات جو رونما ہوئے، جیسے کہ 2010 میں فلڈز آئے پاکستان میں، اور کئی کھڑی فصلیں، روڈ اور کئی عمارتیں اور کئی چیزیں وہ بہا کر لے گیا۔ اس کے بعد گلیشیئر لیک آؤٹ پر فلڈز ہو رہے ہیں ہمارے گلگت بلتستان ریجن میں، اس کے بعد صدرن پنجاب میں پانی کی کمی کی وجہ سے ایگریکلچر شرنک ہو رہی ہے، پھر تھرڈ ڈیزرٹ میں ہم نے دیکھا کہ مسلسل وہاں پر قحط سالی ہے اور بچے مرتے ہیں، اسی طرح صدرن پورا بلوچستان جو ہے وہ ورسٹ افیکٹڈ ہے پانی کی کمی کی وجہ سے، اور اس سال مئی میں ہم نے دیکھا کہ وہاں پر اچانک سے کلائمیٹ چینج ہی کی وجہ سے اتنی بارشیں ہوئی کہ وہاں فلڈز آ گئے۔ تو اس طرح کے یہ سارے جو امپیکٹ ہیں، پھر سی لیول رائز ہے، پھر इंडस डेल्टा जो है वो हमारा खत्म हो गया है और वहां पर सी इंट्रूजन जो हो रहा है समुद्री कटाव की वजह से जमीन बुर्द हो रही है हमारी, समंदर बुर्द हो रही है। तो ये सारे इम्पैक्ट थे और उसमें भी कराची जैसे शहर में पिछले 4-5 सालों से हर साल मुसलसल हीट वेव आती है और इसकी वजह से भी हमें कौमी तौर पर नुकसान होता है। मगर हुकूमतों की अपनी प्रायोरिटीज होंगी, जैसे हमारी नई हुकूमत जो आई है इमरान खान साहब की बिलियन या
आपकी आवाज कट रही है थोड़ी सी गुरु साहब। हेलो
जी जी आपको आवाज आ रही
जी
है
जी अब ठीक है, बीच में थोड़ी सी कट गई
जी
थी।
जी तो ये है कि हुकूमतें उनकी अपनी प्रायोरिटीज है, हमारे यहाँ क्योंकि जो पॉलिटिकल उसका अपलिफ्टमेंट जितना है वो इतना बूस्ट करते हैं कि हम हर वक्त हमारी जो नेशनल मीडिया है, हमने एक एनवायरमेंट जो ग्रुप है हमारा जर्नलिस्ट का पाकिस्तान के अंदर, हमने एक सर्वे किया था कि 86% जो टोटल कवरेज है पाकिस्तानी मीडिया की वो सिर्फ 3 सब्जेक्ट को जाती है, क्राइम, पॉलिटिक्स और कोर्ट रिपोर्टिंग को, और
जी
ये इन्वायरमेंट और हेल्थ और एजुकेशन जैसे अहम वाकयात की रिपोर्टिंग नहीं की जाती। तो जब
दरअसल
मीडिया नहीं करती तो फिर ये प्रायोरिटी भी नहीं बनती हुक्मरान या हुकूमत या मुख्तलिफ एडमिनिस्ट्रेशन के लिए।
तो इस एक सवाल मैं मुझे अभी आपकी इस बात से जहन आया, लेकिन पहले मैं अपने सुनने वालों को बता दूं कि हमारी खुशकिस्मती है कि हमारे साथ एक ऐसे माहिर मौजूद हैं जो कि उनका ग्रास रूट लेवल पर भी उनको बहुत आगे ही है मुख्तलिफ इलाकों से। अगर मुझे सही पता है तो आपका ताल्लुक थर से है ना, थरपारकर से,
जी मेरा ताल्लुक थरपारकर से।
तो इससे आप अंदाजा कर सकते हैं कि थर के रहने वाले जो हैं वो मौसमी तगैयुरात से भी गुजरते हैं, वहाँ पे जिस तरह नकल मकानी होती है, खुशकसारी, कहत, इन तमाम चीज़ों के बारे में, और क्योंकि हमारे बहुत से सुनने वाले वहाँ से हमें फ़ोन करते हैं, तो मैं चाहूँगी कि आप हमें टेलीफोन करें हमारे टोल फ्री नंबर पर। आप नंबर नोट कर लीजिए।
अब हम शामिल करेंगे आपकी कॉल्स इस प्रोग्राम में। हमारी फोन लाइंस खुली हैं, डायल कीजिए हमारा टोल फ्री नंबर 0800-777-8789। तो फिर कॉल कीजिए और बन जाइए हमारे इस प्रोग्राम का हिस्सा।
मैं आपको एक दाद देना चाहूँगी, आपकी और तो बहुत सारी बातें जो हैं वो हैं अपनी जगह, एक तो इतना वसी जो एक माहौलियात है वो खुद अब एक दुनिया है, लेकिन मैं डॉन में आपका एक आर्टिकल देख रही थी ग्लोबल वार्मिंग पर जो था विशिंग फॉर अ कूल समर, उसमें जो फोटो थी, मतलब आप यकीन करें, मतलब एक बहुत कम ऐसा होता है कि आपको नज़र आ जाए बगैर आग लगे कि एक शहर किस तरह जल रहा है, बहुत खूबसूरत तस्वीर है और आपने ही वो तस्वीर फोटो खींची है। तो ये जो शहर जो ऐसा नहीं था, क्योंकि मेरा भी ताल्लुक शहर से है तो मैं ये कह सकती हूँ कि आहिस्ता आहिस्ता बिल्कुल ये कंक्रीट का जंगल बन गया जहाँ ना तो कोई पार्क है, ना घास, ना पत्ता, कुछ भी नहीं। तो क्या आपको लगता है कि कभी ये शहर सुधर सकता है? कोई ऐसी सूरत है कि इस शहर को दोबारा जिंदा किया जा सके?
शहनाज साहब, जो क्लाइमेट चेंज है और उसकी वजह से पाकिस्तान के जो मेजर इकोलॉजिकल रीजन है जैसे सहराए थर है या वाइट डेजर्ट है या सदरन पंजाब है या बलोचिस्तान है, क्योंकि वो क्लाइमेट चेंज की वजह से मुतासर हो रहे हैं, तो एक बड़ी तादाद में पाकिस्तान के अंदर क्लाइमेट माइग्रेशन हो रही है, यानी कि मौसमी तब्दीली की वजह से लोग जो हैं वो महाजरीन बन रहे हैं, मौसमियाती महाजरीन, तो वो वहां से हिजरत करते हैं और क्योंकि बड़े शहर जो है वहां पर ज्यादा फैसिलिटीज होती हैं, तो एक बड़ा इन्फ्लेक्स है, लोगों का एक रुख है जो है बहुत बड़े लोगों की तादाद में वो कराची की तरफ आ रहे हैं।
जी।
जब कराची शहर इस तेजी से बढ़ रहा है, यहाँ पर जो रियल एस्टेट है, बिल्डिंग्स हैं, जमीन है, घर है, प्लॉट है, उसकी कीमतें बहुत हो गई हैं और लोग तवातर से आ रहे हैं यहाँ पर। इसकी वजह से ये हुआ है कि हमारा जो बिल्डिंग का आर्किटेक्ट है, बनाने का जो तरीका है वो इस तरह बन गया है कि उसमें हमने मौसमियाती गर्माइश को, सर्दी को मद्देनजर नहीं रखा। शहर कॉन्ट्रैक्ट जो है सीमेंट हुआ है, हर जगह पे आपको कोई खाली जगह नहीं रहती,
जी
तो
हाँ।
जब तपिश होती है तो उससे जो है ना वो सारे सीमेंट से गर्मी दोबारा वापस आ रही होती है। हमें खाली जगहें चाहिए जहां पर वो गर्मी जो है वो जज़्ब हो जाए जमीन के अंदर और इस तरह की ना हो। तो कराची में एक तो ट्रैफिक बहुत ज्यादा है, फिर हमारी बिल्डिंग का स्ट्रक्चर इस तरह का है, फिर हमारे जो है वो आबादी बढ़ गई है और हर जगह पर सीमेंट है, तो इस वजह से कराची के अंदर हीट आइलैंड्स जिसको कहें कि गर्मी के जजायर से बन गए हैं, जो कि इन सारे इमारतों, गाड़ियों और इन पूरे सीमेंट से निकलकर शहर के ऊपर एक गर्मी का पगोला सा बना हुआ है, और उस वजह से कराची में आपने देखा कि अब मुसलसल जो है वो हर साल पेश आ रही है, जिसकी वजह से जो पहले भी सरकारी तौर पर 1200 जो पहली बड़ी हीट वेव आई थी, 1200 अमवात था, मगर फैसल تھا کہ 7,000 کے قریب باڈی صرف ان کو ملی.
بالکل,
یہ جو چیزیں ہیں ان کو ہمیں ابھی سیریس لینا پڑے گا.
تو آپ نے یہ جو آئی لینڈ افیکٹ کہا ہے, یہ آپ نے اسی جو ایک مرغولہ سے ایک پوری ایک دھوئیں کا بگولا ہمیں نظر آ رہا ہے اس کو آپ نے کہا ہے کہ یہ ہے گرمی کا.
یعنی گرمی کا, جیسے آپ دیکھیں نا اگر ٹریفک ایک سگنل پر کھڑی ہے یا ٹریفک جام ہے اور گاڑیوں کے انجن کھلے ہوئے ہیں تو اس سے ایک گرمائش نکل رہی ہے. اگر 1,000 گاڑیاں یا 2,000 گاڑیاں ایک گھنٹے تک کسی ٹریفک جام میں یا سگنل پر ایک منٹ دو چار منٹ کی, تو اس کے اندر سے جو کھلے ہوئے انجن ہیں ان کے اندر سے جو گرمائش ہے وہ ایک بگولے کی صورت میں جاتی ہے. اور آپ اندازہ کریں کراچی میں اگر 2,000 بھی سگنل ہیں اور 2,000 اس طرح کے بگولے اگر نکل رہے ہیں تو وہ ایک ٹریپ سی ہو گئی ہے, پھنس گئی ہے شہر کے اندر وہ گرمائش جو نکل نہیں پا رہی ہے. پھر اس کے اندر جب بھی کوئی گرمی کا ایک نیا سسٹم آتا ہے تو یہ گرمی ڈبل ہو جاتی ہے. یعنی کراچی میں 42 یعنی 40 یا 42 پر ہی اموات ہونا شروع ہو جاتی ہے کیونکہ گرمی کے جو آئلینڈ ہیں وہ آلریڈی پہلے سے وہاں موجود ہیں.
اچھا, آپ نے جو بات کی, کیونکہ تھوڑی سی مجھے اگر آپ آسان لفظوں میں اس کو سمجھائیں کہ آپ نے کہا کہ پاکستان میں کراچی میں جگہ نہیں ملتی, جب گرمی کی ویو آتی ہے تو اس کو جگہ نہیں ملتی جذب ہونے کی. تو اب یہ ساری کنسٹرکشن تو آلریڈی ہو چکی پاکستان, جس طرح کراچی بالکل بھرا ہوا ہے تعمیرات سے, تو اس کا مطلب ہے کہ کوئی راہ نہیں ہے باقی.
دیکھیں کراچی ابھی کو آپ اس طرح ہی دم جو ہے بالکل اچانک سے ختم نہیں کر سکتے. جو میرا کہنے کا مطلب ہے کہ پاکستان کے سارے جو ایکولوجیکل ریجن تھے جیسے تھر ہے یا دیگر ہیں, اگر وہاں پر کلائمیٹ چینج کی وجہ سے اثرات ہو رہے ہیں تو وہاں پر اگر ہم نے کچھ نہیں کیا تو لوگ جو ہیں اپنے زندگی کے لیے کراچی آ رہے ہیں. پہلے تو ہمیں وہ لوگوں کا جو انخلا ہو رہا ہے ان کو روکنا پڑے گا, اس کے بعد ہمیں ایک اربن پلاننگ جو ہے وہ کرنی پڑے گی. اس میں درخت لگانا ایک چیز ہو سکتی ہے اور کچھ جگہیں خالی رکھنا جیسے مزار قائد ہے یا جس طرح کے کوئی پارکس بنے ہوئے ہیں, یہ پارک کی تعداد بڑھانی ہوگی. کچی آبادیوں کو ہمیں کہیں ایڈجسٹ کر کے وہ جگہ خالی رکھنی ہوگی تاکہ کراچی کے اندر ہمیں جو ہے وہ ہیٹ آئلینڈ بننے والا عمل جو ہے اس کو روکا جا سکے مستقل بنیادوں پر. تو یہ ساری چیزیں جو ہیں وہ اپنی جگہ پر کرنی پڑے گی.
اچھا اچھا, ہم دو کالرز ہمارے ساتھ ہیں, نجمہ نوشاہی اور ساجد صاحب. نجمہ نوشاہی فیصلہ آباد سے اور میاں والی سے ساجد صاحب. میں چاہتی ہوں کہ ہم ان کے سوال لے لیں اور میں اپنے کالر سے درخواست کروں گی کہ اگر آپ مختصر رکھیں اور سوال پر ہی مرکوز کریں تاکہ ہم بہت سارے لوگوں کو لے سکیں. تو جی نجمہ, السلام علیکم.
السلام علیکم.
جی وعلیکم السلام. آپ کے پیچھے بڑا شور ہے نجمہ, آپ کے پیچھے ذرا سا گھروں نے خاموش.
جی ہاں دراصل میرے داماد آج ہی تشریف لائے ہیں.
جی تو ذرا ان سے کہیں دو منٹ اگر وہ خاموش رہیں. جی
ہاں, اچھا بات یہ ہے کہ میں سب سے پہلے تو یہ پوچھنا چاہ رہی تھی کہ جتنا مرضی ماحول خراب ہو سب سے پہلے انہوں نے کیا انتظام کیا ہے کہ اویئرنیس دی جائے عوام کو
جی
ماحول کے نقصانات کیا ہیں خراب کے اور اس کو کیسے ٹھیک کیا جا سکتا ہے, اس کی اویئرنیس عوام کو دینے کا انہوں نے کیا بندوبست.
ٹھیک ہے, اچھا میں تھوڑا سا میں بلکہ گرو صاحب ہی بتا سکیں گے, لیکن جیسا کہ انہوں نے کہا کہ میڈیا کا بنیادی طور پہ فرض ہے آگہی دینا اور یہ بات صحیح بھی ہے, تو گرو صاحب آپ کچھ کہیں گے اس بارے میں؟
دیکھیں میں کوئی گورنمنٹ آفیشلی میں جرنلسٹ ہوں اور اس کو میں کور کر رہا ہوتا ہوں. پاکستانی میڈیا کا سب سے بڑا مسئلہ یہ ہے کہ ان کو لگتا ہے کہ جو پولیٹیکل اور کرائم کی اسٹوریز ہیں ٹی آر پی یعنی کہ لوگ اس کو زیادہ دیکھتے ہیں جو ان کو لگتا ہے, مگر آپ اندازہ کریں جو باتیں ہم کر رہے ہیں اس پر اگر وہ پروگرام کرے تو کیا لوگ نہیں دیکھیں گے؟
بالکل,
اویئرنیس بالکل بڑھانی چاہیے.
بالکل. اچھا اور ساجد صاحب, میاں والی سے آپ کا کیا سوال ہے؟
اچھا میڈم, میرا سوال یہ ہے آپ کے مہمان سے کہ یہ اس دفعہ گرمی کم ہوگی یا زیادہ؟ اس دفعہ تو درخت بھی کافی لگائے ہیں.
بالکل, یعنی 2019 میں گرمی کی اب شروع موسم تو ہو ہی چکا ہے. جی گرور صاحب, آپ بلکہ جس کانفرنس میں گئے تھے اس پہ بات ضرور ہوئی ہوگی, تو کچھ بتائیے ہمیں.
دیکھیں یہ تو دیکھیں یہ کوئی گرمی اچانک سے نہیں آئی ہے, یہ ساری دنیا میں جو ہم نے گرین ہاؤس گیسز ہوا میں چھوڑی ہیں تو اس کی وجہ سے اب یہ تو تواتر سے آتی رہیں گی اور ہر سال آئیں گی, بلکہ اس میں شدت آئے گی. اسی وجہ سے پیرس ایگریمنٹ ہوا تھا اور دنیا بھر کو کہا گیا تھا کہ وہ اپنے جو گیسوں کا اخراج ہے ان کو کم کریں, 2 ڈگری سینٹی گریڈ 2030 تک ہم نے اس کو کم کرنا ہے, یہ طے ہوا تھا. اسی سلسلے میں ساری دنیا میں ارینجمنٹس بھی ہو رہے ہیں, مگر یہ نہیں لگتا کہ 1-2-4 سالوں میں یہ گرمی کوئی کم ہو جائے گی. میرا ذاتی خیال ہے کہ یہ بڑھتی جائیں گی.
अच्छा, तीसरे कॉलर हैं कश्मीर से अब्दुल हमीद साहब जी। अब्दुल हमीद साहब,
अस्सलाम वालेकुम।
वालेकुम सलाम अब्दुल हमीद साहब, क्या सवाल है आपका अब्दुल हमीद साहब? मेरा ख्याल है कि इनकी आवाज़ हमें नहीं आ रही सादिया, तो इनको हम दोबारा ले लेते हैं। लेकिन आपकी आवाज़ नहीं आ रही, तो आप फ़ोन बंद कीजिएगा, सादिया आपको दोबारा फ़ोन कर लेती हैं। आप उनको अपना नंबर लिखवा दीजिए। अच्छा, मैं यहाँ पे ये पूछूंगी, इन्होंने जो सवाल आपसे पूछा था कि 2019 में गर्मी की जो सूरत हाल है, तो जैसे कि आप इस कॉन्फ्रेंस में गए, तो जाहिर है कि उसमें जो नई हुकूमत है उसके अहदेदार भी होंगे, तो उनका क्या, उन्होंने कुछ तय किया है कि क्या काम किया जाएगा? मतलब एक कॉन्क्रीट काम, ये नहीं कि एक दरख्त लगाने की मुहिम शुरू हो गई, लेकिन ये कि सचमुच जैसे कि आपने कहा कि नकल मकानी जो होती है उसे रोकने के लिए ज़रूरी है कि पहले उन इलाकों की सूरत हाल बेहतर बनाई जाए जहाँ से लोग निकल के बड़े शहरों की तरफ आ रहे हैं, तो
हाँ,
कोई
देखिए, ये जो कॉन्फ्रेंस ऑफ पार्टीज कॉप जो हुई थी 24 पोलैंड में,
जी
उसमें ये बात तय हुई थी। हमारे जो क्लाइमेट चेंज मिनिस्टर हैं मलिक अमीन असलम साहब, वो भी वहां पर थे। तो दुनिया भर में ये होता है कि जो डेवलपिंग कंट्रीज हैं, जो तरक्की पसी ममालिक हैं, वो तरक्की याफ्ता ममालिक से कहते हैं कि क्योंकि आपने कई सदियां पहले कोयला और दीगर चीजें निकाली और तरक्की के लिए वो यूज की और पावर बनाया, बिजली बनाई, मगर उसके बाद जो क्लाइमेट चेंज हुआ है तो उसके असरात हम पर हैं। तो आपने हमें पैसे देने हैं जो पेरिस एग्रीमेंट में तय हैं। तो मलिक अमीन असलम साहब ने उसको बहुत बेहतर तरीके से वहाँ केस को पेश किया था, और उन्होंने एक डिमांड भी की थी, मुझे अभी एग्जैक्ट याद नहीं है, मगर वो $1 बिलियन है कि वो तरक्की याफ्ता ममालिक हमें दें ताकि हम यहाँ पर जो है क्लाइमेट चेंज की जो एडाप्टेशन है उस पर हम काम कर सकें कि उस असर को किस तरह हम निमट सकें और लोगों को उसके बारे में। तो ये कुछ तो हो रहा है, मगर इस पर अभी हमें ग्रास रूट लेवल से लेकर एक तो अवेयरनेस हो और गवर्नमेंट खुद करे, तो ये हमें कुछ करना पड़ेगा।
अच्छा गुरु साहब, हमारे साथ दो मेहमान और हैं इस वक्त। एक तो शहजाद कुरैशी साहब हैं, कराची से हैं ये, और मुस्लिम रजा साहब, ये भी कराची से हैं। इनको हम माहौलियात के एक्टिविस्ट कह सकते हैं, क्योंकि ये अपनी सरकारी किसी हैसियत में नहीं, बल्कि जैसे कि आपने पहले बात की, मैं इससे इत्तेफाक करती हूँ कि कोई एक हल नहीं है इस मसले का, लेकिन इसका एक हल, बहरहाल एक हिस्सा जो सॉल्यूशन का है, वो ये है कि दरख्त लगाए जाएं, कुछ सब्जा हो, कुछ पानी जो कटाव हो रहा है इसको कम किया जाए। तो शहजाद कुरैशी साहब ने भी सिलसिले में काम किया, और मुस्लिम रजा साहब ने भी, और कम्युनिटी को अवेयर बनाने के लिए खास तौर पे काम कर रहे हैं। और मैं आप दोनों से तारुफ करा दूं, आप लोग ज़रूर जानते होंगे अमर साहब को, जो कि माहौलियात के एक माहिर हैं और एक अरसे से काम कर रहे हैं। तो शहजाद साहब, मैं क्योंकि मुझे इसलिए अट्रैक्ट करता है आपका काम एक एक्टिविस्ट की हैसियत से, क्योंकि मुझे वो ज़्यादा समझ में आता है एक आम शख्स की हैसियत से। मैं उसको जानती हूँ कि जब दरख्त लगते हैं तो बहरहाल कुछ ना कुछ असर तो होता है, लेकिन फिर हम उसके बाद अमर साहब से पूछेंगे, अमर गुर्रो साहब से, कि वो इस बारे में क्या कहते हैं। लेकिन आप थोड़ा सा हमें बताइए कि आपका जो काम है अर्बन फॉरेस्ट का, वो क्या है?
सलामुअलैकुम।
जी वालेकुम सलाम।
बहुत शुक्रिया जन्म देने का। दूसरा, हमने जो काम शुरू किया था वो एक ऐसी तकनीक थी, हर आदमी माहौलियात के ऊपर एक्चुअली बात करता है और ज़ाहिर है हमें, हम सब बहुत परेशान हैं। उसके लिए कोई अमली तरकीब एक्चुअली नज़र नहीं आ रही थी, और इत्तेफाक ऐसा हुआ कि 3 साल पहले ही एक हमें एक जैपनीज मेथड है जिसको हमने देखा और उसका एक ट्रायल किया हमने 3 साल पहले, यही सोचते हुए कि भी कोई चीज ऑन ग्राउंड होनी चाहिए, लोग क्या करें, मतलब हर आदमी परेशान रहता है। तो उसको हमने इम्प्लीमेंट किया और माशाल्लाह 3 साल में उसके बड़े अच्छे और बड़े तेज रिजल्ट हमें मिले। हम फॉरेस्ट उगा सकते हैं छोटी सी छोटी जगह में, और वो 3 साल के अंदर एक कुदरती जंगल की शक्ल इख्तियार कर लेता है, सिर्फ मुकामी और नेटिव स्पीशीज के साथ, जिसमें किसी किस्म का कोई केमिकल फर्टिलाइजर और किसी किस्म की कोई और बाहर से कोई चीज नहीं डाली जाती।
तो
तो
यानी छोटी
अब
से
उसका
छोटी जगह,
कामयाब
कितनी छोटी जगह से शुरू हो सकता है?
हम 100 स्क्वायर मीटर की जगह पे भी, यानी 10 बाई 10 मीटर की जगह में भी
जी
एक जंगल खड़ा कर सकते हैं, जो 3 साल में इंडिपेंडेंट हो जाता है, खुद मुख्तार हो जाता है, अपना खाना और पानी फिर खुद बनाता है वो।
अच्छा अच्छा, तो यही सवाल मैं मुस्लिम रजा साहब आपसे पूछना चाहूँगी। आप एक तो पहले शुक्रिया आप दोनों का प्रोग्राम में शामिल होने के लिए। तो आप थोड़ा सा बताइए अपने काम के बारे में। आपके लिए एक दिलचस्प बात यह है कि आप बहुत सारे शोबों में, पहले तो आपने मौसीकी का एक स्कूल भी, एक इदारा बना रखा था सरगम के नाम से, तो वहाँ से फिर माहौलियात की जानिब जो आप आए इधर शजरकारी की तरफ और जंगल उगाने की तरफ, ये कैसे हुआ?
देखिए मैं थोड़ा सा आपको अपना दारू इस तरह कराऊं कि मैं तकरीबन 22 साल पहले मैंने एक एकेडमी का क्याम किया जो सरगम के नाम से, जिसमें मैं बच्चों को केटर करता था, छोटे बच्चों को, उसमें उनकी तमाम हेल्दी एक्टिविटीज केटर करता था। उसमें स्विमिंग होती थी, बच्चों को पेंटिंग होती थी। उसी के साथ मैंने एट द सेम टाइम मैंने एक थिएटर कंपनी का भी इनेकाद किया।
अच्छा।
और उस थिएटर कंपनी में क्या होता था कि वो मैस्कोट्स होते थे जिसमें परफॉर्म करते थे, और थ्रू दैट थिएटर कंपनी मैंने एनवायरनमेंट को फोकस किया, क्योंकि शुरू से एक शौक, अंदर से एक अर्ज होती है इंसान की कि मुझे इसका शौक हमेशा से रहा है कि ग्रीनरी से मोहब्बत रही है, प्लांटेशन की तरफ मैं हमेशा रागिब रहा हूँ। और जब मैंने देखा कि हमारे मुल्क में जो बड़े लोग, उनको बाज़ समझाना जरा मुश्किल इसलिए हो जाता है कि वो काफी मैच्योर हो चुके होते हैं, और ग्रास रूट लेवल से जो बच्चे होते हैं वो बड़े फर्टाइल होते हैं, उनका उनके ट्रांसमीटर्स बड़े ओपन होते हैं, और आप जो इनपुट उनको देते हैं वो बहुत जल्दी को ग्रैस्प कर लेते हैं। तो उसके बाद उसी वो तकरीबन उसका भी समझने की एरा रहा, 10 से 12 साल मैंने थिएटर काफी किया, और उसमें मेरे तमाम, आज भी मैं अपने थिएटर को जब देखता हूँ तो उसमें तमाम चीजें जो है वो एनवायरमेंट फ्रेंडली में नजर आती हैं।
अच्छा।
और मैंने उस वक्त भी कोई खेल तमाशा नहीं किया, बल्कि एक थीम ओरिएंटेड, एक मैसेज ओरिएंटेड चीज देने की कोशिश की, और उससे ये जरूर हुआ कि लोगों में ग्रास में नेचुरली जो स्कूलों में मैं करता था ये प्रोग्राम जाकर, और डिफरेंट जगहों पर यानी प्राइवेट गैदरिंग्स में भी जब मैं करता था तो उसमें भी कोशिश मेरी होती थी कि इन तमाम चीजों के बारे में अवेयरनेस क्रिएट की जाए।
तो
जहाँ तक हमारे मुल्क का ताल्लुक है,
नहीं मगर आप थोड़ा सा मुझे वो बताइए जो आपने एक छत, नहीं छत पे जो आपने एक के रूफ गार्डन का तस्वीर जो है एक आपका।
हाँ देखिए उसमें देखिए हुआ कि अब इस वक्त जो है पूरी दुनिया में जो ग्रोथ है वो अब हॉरिजॉन्टल ग्रोथ कम हो गई, अब वर्टिकल ग्रोथ शुरू हो गई है। अब चूंकि एक जमाना था कि लोग बड़े बड़े घर हुआ करते थे, उनमें दरख्त भी हुआ करते थे, उसमें हर चीज होती थी, लेकिन जब अब ये चूंकि पॉपुलेशन बढ़ रही है खासकर अर्बन एरियाज में, तो वर्टिकल ग्रोथ हो रही है। अब चूंकि वर्टिकल जब ग्रोथ होती है तो उससे पहले वहां पे कोई पुराना घर जरूर होता है, और जब उस घर को डिमोलिश किया जाता है तो उसमें 10 से 12 दरख्तों का खून शामिल होता है उसकी बुनियादों पर। तो उसके बाद जब उस पर एक नई बिल्डिंग इरेक्ट होती है, कोई मल्टी स्टोरी बिल्डिंग बनती है, तो नेचुरली वो ग्रीनरी जो हमें उससे पहले जो हमें मुयस्सर थी वो ग्रीनरी खत्म हो जाती है। तो उसको मैंने फोकस देवे
अच्छा इसलिए आपने अच्छा मैं थोड़ा सा इसलिए अभी आपका थोड़ा सा मुख्तसर इसलिए करूंगी, लेकिन हम कंटिन्यू रखेंगे इसको। लेकिन हमारे जो अमर गुरो साहब हैं वो, उनको जाना है किसी और प्रोग्राम में, तो मैं उनसे यहाँ पे ये सवाल पूछूंगी कि हमारे दोनों जो मेहमान हैं इन्होंने जो बात की वो उसके बारे में की कि दरख्त लगाना और जंगल उगाना ये सारी चीज़ें, तो मैं आपसे पूछना चाहूँगी कि पाकिस्तान की सूरत हाल में ज़ाहिर है कि ये सॉल्यूशन का एक छोटा सा हिस्सा है, लेकिन आप क्या कहते हैं कि ये जो हीट वेव है इसमें किस हद तक इसको कम करने में मदद मिल सकती है, अगर बड़े पैमाने पर इन लोगों का जो काम है उसे बड़े पैमाने पर आगे बढ़ाया जाए और दरख्त लगाए जाएँ और जो जंगल एक जल्दी ग्रो कर सकता है उसको किया जाए? अमर साहब
शना साहब ये जो है ये एक एक उसमें कड़ी हो सकती है, जंगल बिल्कुल हमें अर्बन फॉरेस्ट चाहिए, और मगर बदकिस्मती कराची शहर की रही है जो दुनिया का छठा बड़ा शहर है कि उसमें हमारे जो फॉर्मर मेयर थे मुस्तफा कमाल साहब उनके टाइम में कोनू कार्पस जो कि एक एलियन स्पीशीज है उसको 22 लाख पौधे जो है वो लगा दिए गए थे और 7 लाख जो इंडिजीनियस यहाँ के दरख्त थे उसको निकाल दिया गया था मुख्तलिफ बहाने बनाकर। तो उसी
उसी वजह से भी कराची के अंदर बहुत अपसेट हुआ है। तो हमें अर्बन फॉरेस्ट की बिल्कुल जरूरत है और उसमें हमें इस तरह के जो इंडिजिनियस दरख्त है हमारे अपने, जैसे लिग्नम है, पीपल है, बरगद है, इंडियन बादाम है, चैन सुख, मुख्तलिफ जो हमारे अपने दरख्त हैं वो बड़े पैमाने पर लगाने चाहिए और अर्बन जो फॉरेस्ट्री की जो इंजीनियरिंग है उसको मद्देनजर रखा जाए। ऐसा ना हो कि हम कोई फलदार दरख्त रोड पे लगाएं और रोड लोग जो है उतारने के लिए खड़े हों और एक्सीडेंट हो जाए। तो एक अर्बन फॉरेस्ट्री की जो एक इंजीनियरिंग है उसको मद्देनजर रखा जाए और कराची में मैंग्रोव फॉरेस्ट जो है वो बड़े डीएचए फेज एट जो है पूरा मैंग्रोव था जिसको काट कर डीएचए फेज एट बनाया गया। तो हमारे कोस्ट लाइन जो 129 किलोमीटर लंबी है उस पर अगर हम मैंग्रोव लगाएं और शहर के अंदर अर्बन फॉरेस्ट लगाएं और ये जो फॉरेस्ट का कंसेप्ट है कि छोटे पैमाने पर बड़े दरख्त लगाएं, इस तरह का अगर कराची में बड़े तादाद में अगर ये लगा दिए जाए तो ये भी एक कंट्रीब्यूट करेंगे। मगर उसके साथ जो मैं पहले बात की थी, मैं आज अभी भी उस पर स्टैंड करता हूँ कि हमें सीमेंट कम करना होगा और वो इकोलॉजिकल रीजन जो क्लाइमेट चेंज की वजह से डिस्टर्ब हो रहे हैं वहां हमें काम करना होगा ताकि लोगों का इनखला कराची ना आए। पहले तो पॉपुलेशन रोकनी होगी, उसके बाद फिर हमें अर्बन प्लानिंग करनी होगी, कच्ची आबादियों को हमें शिफ्ट करना होगा मल्टी स्टोरी बिल्डिंग्स के अंदर, खाली जगहें रखनी होंगी और वहां पर हमें ग्रीन कवर देना होगा, साथ में फॉरेस्ट देना होगा और ये सारी चीजें जो है ये एक साथ हमें करनी पड़ेंगी।
अच्छा, पहली बात तो मैं ये कहूँ कि जितनी देर आप बात कर रहे हैं मुझे अब ये परेशानी है कि आप अभी उठेंगे और चल पड़ेंगे कि मेरा जो है कोई और प्रोग्राम है, तो मैं आपसे दरख्वास्त करूँगी आप कुछ देर इसलिए रहें कि कई हमारे जो हैं कॉलर्स बहुत से सवाल पूछना चाहते हैं और वो आप तीनों ही जी, तो अच्छा आप तीनों ही उनके जवाब दे सकते हैं। ये मैं बता दूँ यहाँ पे कि मुस्लिम रजा साहब जो हैं, ये जो आपने बात की कटाव को रोकने के लिए ग्रुप्स की, तो वो इस पर उनका काम है और हम इनसे अभी बात करते हैं। मोहम्मद जावेद कायम खानी साहब जी, जावेद कायम खानी साहब
अस्सलाम वालेकुम। पहले तो बहुत बहुत शुक्रिया भाई साहब, क्या कर मेरी मोबाइल पे कॉल थी, उन्होंने डिस्कनेक्ट करके मुझे
पूछा। सवाल क्या
है? बहुत शुक्रिया। बात यह है कि आपका मौजू जो है ना हमारे नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है कि दरख्त लगाओ
जी।
और ये दरख्त मतलब हम जब छोटे थे स्कूलों में पढ़ते थे तब हमारे को मना लगवाते थे।
हाँ, मैं यही कहना चाहती थी कि ऐसे ऐसे तमाम अच्छी बातें खत्म हो गई है स्कूलों में बाकायदा एक मुहिम। अच्छा, और महकमा जंगलात, तो आप सवाल अगर पूछ लें अपना,
तो
सवाल क्या है आपका?
अब जात समझ के अगर हम करेंगे ना तब भी हम इस मसले को कंट्रोल कर सकते हैं, बाकी वो बातों से कुछ नहीं होगा। इसको जात के तौर पे काम किया जाएगा इसके ऊपर, तो इंशाल्लाह हम 5-7 साल 10 साल में हम इसके ये काम कर सकते हैं।
उन्होंने सवाल नहीं पूछा लेकिन उनका फोन कट गया। विकार साहब है कर्क से जी, जुल्फिकार साहब कर्क से। वालेकुम सलाम भैया।
मैडम, मैं एक बात कर सकता हूँ? मैंने अपने जाती तौर पर 12 पौधे लगाए सिरे का हेयर के लिए।
अच्छा।
और लेकिन ये पूछना ये है कि सवाल मेरा ये है कि आप अपने जो सुनने वाले हैं इसको ये कहें कि ऐसे सदाबहार पौधे लगाए कि सारा साल ताजा रहे, जिस तरह का खजूर है, मेस्टोनिया है, इस तरह के नाम उसको बताए और चेक करके बताएं कि ये पौधे आप लगा सकते हैं, ये लगाए।
आपने कौन से पौधे लगाए? आपने कहा 12 पौधे जो लगाए, किस चीज के लगाए?
जी मैंने 10 पौधे जो है अनार के लगाए।
हाँ।
और 2 स्टोनिया लगाए, दो जो लगाए वो स्टोनिया के लगाए।
अच्छा, तो आपको हमारे माहिरीन से कोई सवाल पूछना है?
सवाल तो ये कि ये पौधा सिर्फ माहौलियात के लिए नहीं है, ये इसे जिक्र भी करता है और मजीद भी लिहाज से भी इसको फायदा।
अच्छा ठीक है, चलिए तो मैं बल्कि यहाँ पे पूछूंगी शहजाद साहब से, पूछूंगी कि शहजाद साहब ये जो अर्बन फॉरेस्ट का एक तस्वीर है, तो जैसे इन्होंने ये कहा तो ये फलदार दरख्तों की बात कर रहे हैं, लेकिन क्या उनके बढ़ने में बहुत देर लगती है इसलिए आप उनको यानी प्रमोट नहीं कर रहे उस तरह से?
नहीं, मैं तो हमारी जो मिक्स बनता है, जो टेक्निक हम इस्तेमाल करते हैं उसमें सारे मुकामी दरख्त जो है लगाते हैं, तो हम उसमें अनार भी लगाते हैं, जामुन है, बादाम है, फालसा है, उसमें खट्टी है, उसमें ग्रेप फ्रूट है, उसमें बेसिकली जितने भी हमें अपने बिल्कुल मकामी दरख्त जितने भी फलदार हैं वो हम इसलिए लगाते हैं।
अच्छा।
क्योंकि वो हमसे ज्यादा जो वाइल्ड लाइफ है, जो परिंदे हैं, जो चरन हैं, जो हशरात हैं, जो हमारे आसपास बसा करते थे जिन्हें हमने मार दिया है, उनको उनके लिए घर भी बने और उनको खाने के लिए चीजें भी मयसर हों वहाँ पे, तो उनका खास तौर पे ख्याल रखते हुए हमने اس جگہ کو جو ہے نا وہ اس میں یہ سب سارے پودے لگتے ہیں اس کے.
اچھا, اور مسلم رضا صاحب مختصراً کہ یہ جو بات ہو رہی تھی کٹاؤ کی, پانی کے کٹاؤ کو روکنے کے لیے درختوں کی, تو چونکہ آپ کراچی میں اور بہت بڑی ساحلی پٹی ہے یہاں پہ, تو اس بارے میں آپ کا جو کام ہے تھوڑا سا بتائیے اس بارے میں.
دیکھیں اس میں میں ہمیشہ ہی بات کہتا ہوں کہ درخت جو ہیں وہ ایک بہت بڑا وائٹل رول پلے کرتے ہیں, ان کا بہت بڑا ایک اس کا اس پر ایک عمل ہوتا ہے کہ وہ اس طرح کی نیچرل کلیمیٹیز کو روکیں, یہ جو قدرتی آفات ہوتی ہیں ان کو روکنے کے لیے. اور اس میں گروو جس کو اردو میں ہم ٹمر کہتے ہیں, ٹمر کے جنگلات کا بھی بہت بڑا اس میں کردار ہے. اور ہمارے جو ٹمر کے وہ جنگلات جو کہ جو رورل ایریاز میں ہیں, تو اس میں تو چلیں اتنا برا حال نہیں ہے, لیکن اربن ایریاز کے جو ٹمر کے جنگلات ہیں جو یہاں سے چائنا کریک جس کو یا پھر بورڈ بیسن کہتے ہیں, بورڈ بیسن سے لے کر یہ آپ سمجھے بن قاسم تک کی جو ایک پٹی ہے اس میں بہت بری طرح متاثر ہوئے ہیں. اور یہ اس میں میں ہمیشہ ہر پلیٹ فارم پہ بات کہتا بھی ہوں کہ کراچی کا جو خطہ ہے یہ جس پلیٹ پہ واقع ہے عربین سی کی, وہ بڑا ہی والٹائل آپ سمجھ, بڑا ہی نازک معاملہ ہے اس کا, کہ کسی قسم کی کا ہریکین, کسی قسم کی نیچرل ڈیزاسٹر, کوئی ارتھ کویک, کوئی اس طرح کی کا طوفان اگر یہاں پر آیا, تو چونکہ کراچی شہر جو ہے پورے ایک ہائی رائز اور ملٹی اسٹوریڈ بلڈنگز کے اوپر بنا ہوا ہے, تو کوئی بھی ایک بھی جھٹکا اس پورے شہر کو تباہ کر سکتا ہے. تو ہمیں مین گروو یا ٹمر کے جو جنگلات ہیں ان کی بہت حفاظت کرنی ہے. اور میں اس سلسلے میں بس سمجھتا ہوں کہ ہمارے جو اسکولوں کے بچے ہیں وہ ایک بہت اچھی فورس کے طور پہ کام کر سکتے ہیں. اور میں نے ایک اسی لیول پہ ایک گرین فورس کا انعقاد بھی کیا ہے, اور اسکولوں کے لیول پہ میں نے وہاں پر بچوں کی ایک فورس بنائی ہے جس کو میں پورا پاکستان میں سے انشاءاللہ اپنے اس مشن کو پھیلاؤں گا, تاکہ وہ بچوں کو ان تمام چیزوں کے بارے میں نالج ہو. ان کو نہیں پتا ہوتا کہ میں نے,
جی ہاں بالکل, ظاہر ان کو بتایا نہیں جائے گا,
تو لے کے جاتا ہوں.
بالکل. اچھا امر گرو صاحب آپ سے میں ایک بات پوچھوں گی, لیکن اس سے پہلے کہ میں آپ سے ایک بات پوچھوں, میں ایسے یہ بات کہہ رہی ہوں کہ ایک چیز جو سن کے مجھے کچھ یقین نہیں آتا کہ لوگ چڑیوں کے پکوڑے بنا کے کھاتے ہیں, مطلب پرندوں کے ساتھ یہ جو سلوک کیا جاتا ہے, چڑیوں میں کیا گوشت ہوتا ہے جس کے پکوڑے بنتے ہیں, ایک منا سا جانور ہے, تو کیا اس پہ کوئی پابندی نہیں لگ سکتی پرندوں کے شکار پر, اور پرندوں کو مطلب صرف نایاب پرندے نہیں بلکہ سارے پرندوں کے, کہ ان کو اس طرح پکا کے نہ کھایا جائے.
دیکھیں دیگر صوبوں میں بھی ہے, مگر سندھ میں سندھ وائلڈ لائف ڈپارٹمنٹ کا جو ایکٹ ہے 1972 وہ بالکل اس کو منع کرتا ہے. سندھ میں صرف یہ نہیں ہوتا کہ چڑیا جو ہے, مگر اس کے ساتھ کئی قسم کے جو ہے نا سیگل جو ہے, سیگل کو بھی نہیں چھوڑتے. سہرائے تھر میں کل بھی ایک خبر آئی تھی کہ وہاں ہرن کو مار دیا گیا ہے شکار کر کے. اس طرح اس وقت سندھ وائلڈ لائف ڈپارٹمنٹ جو ہے وہ ریڈ کر رہا ہے شہر کے اندر, جو آسٹریلین طوطے لوگوں نے گھروں پہ رکھے ہوئے ہیں ان کو سیز کرتے ہیں اور ان کو ریلیز کرتے ہیں. ہم نے دیکھا ہے کہ ہمارے سگنلز پر چڑیا لے کر بچے کھڑے ہوتے ہیں اور آپ سے کچھ پیسے لے کر چڑیا کو ریلیز کرتے ہیں کہ آپ کی دل کی مراد پوری ہو جائے گی. تو یہ ایک ساری ایک اویئرنیس کی چیزیں ہیں جو ہمیں عام طور پر لوگوں کو بتانے کی ضرورت ہے کہ چڑیا ریلیز کرانے والا کام آپ بند کریں تاکہ ان کی پوچنگ جو ہے, ان کو پکڑنے والا کام جو ہے وہ بند ہو سکے.
بالکل.
اس کے ساتھ گورنمنٹ جو ہے وہ اس کے جو قانون ہے اس پر عمل درآمد کی ضرورت ہے.
بالکل. اچھا تو ہم جو ساری باتیں ہوئیں جیسے کہ تمر کے پودوں کی بات ہوئی کہ اس طرح جو سائیکلون ہیں ان پہ, اور یہاں امریکہ میں بھی جہاں پہ اتنی چیزیں سائنٹیفک موجود ہیں وہاں سب سے زیادہ بات اسی پر ہوتی ہے کہ یہ روکا جا سکتا ہے بہت سارے طوفانوں کو اگر اس طرح کے جنگلات لگا دیے جائیں, تو میں پاکستان پہ کیونکہ ہمارا فوکس ہے تو یہ پوچھنا چاہوں گی امر صاحب آپ سے کہ اس وقت تو جو موسم کی پریڈکشنز ہیں وہ ایک دن سے لے کر اور سالوں تک کی بالکل صحیح مل سکتی ہیں, تو پاکستان میں ایسا کوئی نظام کیوں نہیں موجود کہ سیلاب بھی اچانک آ جاتے ہیں, طوفان بھی اچانک آ جاتے ہیں, گرمی کی لہر بھی اچانک آ جاتی ہے, اس پر کتنے پیسے لگیں گے اگر اس طرح کا کوئی جو اکوپمنٹ ہے وہ لایا جائے تو؟
جیسے میں نے درجنوں خبریں اس پہ لگائی ہیں کہ پاکستان کے میٹ آفس کے پاس اپنا سیٹلائٹ نہیں ہے, وہ ناسا سے یا یو ایس کے ڈپارٹمنٹ سے جو لیتے ہیں ان کے پاس ریئل ٹائم جو ہے وہ ڈیٹا نہیں ہوتا, یہ ساری پریڈکشن جو ہے وہ کہیں اور سے لے رہے ہوتے ہیں. تو پہلے ہم نے ارلی وارننگ سونامی وارننگ سینٹر بنایا ہوا ہے جو 2 سال چلا اور اس کے بعد ابھی افیکٹو نہیں ہے وہ, یعنی سونامی کے بعد بھی ہمیں 20 سے 25 منٹ مل جائیں گے کہ ہم لوگوں کا انخلا کر سکیں ساحلی پٹی سے, مگر اس سارے سسٹم میں وہ اپڈیٹڈ نہیں ہے. مجھے نہیں پتا کہ یہ کیوں نہیں ہو رہا, مگر ہمارے ہاں چیزیں اب سائنٹیفک دور میں بھی ہمارا اپنا سیٹلائٹ ہونا چاہیے, ہم مینوئل سے نکلیں. ابھی بھی یہ گرمی پر جو ہے ٹیمپریچر جو ہے وہ تھرمامیٹر سے ناپ رہے ہوتے ہیں, اور ابھی بھی انہوں نے ایک وہ مرغا ٹانگا ہوا ہے آفس کے اوپر جو ہوا کا رخ بتا رہا ہوتا ہے. تو مینوئل سے ہمیں نکلنا پڑے گا اور اس ماڈرن ایج کے اندر ٹیکنالوجی کا یوز کرنا ہوگا, اور ہمیں اپنا ویدر سیٹلائٹ جو ہے وہ بھیجنا پڑے گا تاکہ ہم ریئل ٹائم ڈیٹا ہو اور وہ پھر ہم ڈسمینیٹ بھی کریں پوری میڈیا پر اور سوشل میڈیا پر. تو اس کے ایک افیکٹو جو ہے نا وہ مجھے نظر نہیں آتا پاکستان میں اس وقت.
تو بلکہ اب یہ میں دوبارہ جاؤں گی کیونکہ بہرحال ہمارے جو گرو صاحب ہیں ان کو تو یہ ان کی جو حیثیت ہے اس میں ایک ماہر کی, تو کانفرنسز میں بھی جاتے ہیں, سرکاری عہدیداروں سے ملتے ہیں. لیکن میں یہاں یہ پوچھنا چاہوں گی کہ ایک دنیا کے بڑے شہروں میں سے کراچی کے آپ دونوں شہری ہیں اور ممتاز شہری ہیں, میں دیکھتی ہوں آپ کے ٹیلی ویژن کے پروگرام اور بہت سارے ویڈیوز جو آپ لوگوں کے جنگلات کے اور آپ کے باغات کے ہیں, تو کیا کوئی ایسی کمیٹی ہے کراچی میں شہریوں کی جو مل کے کام کرتی ہو اور کوئی سفارشات جو ہیں صوبائی حکومت تک یا وفاقی حکومت تک پہنچاتی ہو, گو کہ مجھے پورا یقین ہے اس پہ کان شاید نہ دھرا جاتا ہو, لیکن پہنچاتی ہے کوئی کمیٹی آپ کی, آپ ہیں منسلک؟
شہریوں کی کوئی آزاد کمیٹی وہ نہیں ہے, این جی اوز کچھ ہیں جو کہ پروجیکٹ بیس کام کرتی ہیں کہ کچھ فنڈنگ آ گئی اور ایک پروجیکٹ آ گیا تو انہوں نے ایک ایکٹیویٹی کے طور پر کچھ سفارشات جو ہیں وہ جمع کی اور پھر وہ میڈیا کو دے دی, مگر کوئی ایسا گروپ جو کہ شہریوں کا ہو جو کہ سچائی سے ساری چیزیں کچھ عرصہ نکال کر کچھ ٹائم نکال کر ریسرچ کر کے ٹھوس بنیادوں پر اس کی سفارشات بنا کر حکومت کو دیں, ایسا گروپ مجھے آج تک کراچی میں نہیں ملا ہے.
شہزاد صاحب آپ کے علم میں ایسی کچھ ہے گروپ کوئی جو اس پہ کام کر رہا ہے انوائرمنٹ پہ؟
کئی سارے گروپس ہیں جو اپنی اپنی جگہ بہت تکلیف رکھتے ہیں اور پریشان بھی ہیں, سفارشات بھی دے چکے ہیں. 2-4 گروپوں میں تو میں خود بیٹھتا ہوں جو کہ یہی گفتگو کر کر کے اس کے بعد سو اتنی شدید ان ایکشن اور جسے کہتے ہیں مطلب اس کی اتنی باتیں ہیں کہ باتوں کے علاوہ اور کچھ نہیں ہے, اور بڑی اس میں انفارچونیٹلی دیکھیے اس کام کو ہم جیسے لوگ جو کہ اپنے اپنی کیپیسٹیز میں کرنے کی کوشش کر رہے ہیں وہ کبھی بھی اتنے بڑے چیلنج کا جس کا سامنا ایکچولی پوری دنیا کو اکٹھا ہے وہ ہم پورا نہیں کر سکتے. موبلائز کرنے کے لیے لارج اسکیل کام کرنے کے لیے ہماری ہی گورنمنٹ کو اس میں اسٹیپ ان کرنا پڑے گا, اور نہ صرف اسٹیپ ان کرنا پڑے گا بلکہ صحیح نیت کے ساتھ وہ تمام سفارشات پہ جہاں جہاں ہو سکے عمل کرنا ہوگا, اور ہمیں ساتھ ملا کے تمام لوگوں کو موٹیویٹ بھی کرنا ہوگا ساتھ ساتھ, اور اس کے پیچھے ریسورسز لگانی ہوگی.
بالکل, اور یہی بات شہزاد صاحب
خود ہو جائیں گی.
جی شہزاد صاحب کچھ کہہ رہے تھے اس کے بارے میں. شہزاد صاحب
جی, شہزاد جی میں ہی کہہ رہا تھا یہ. تو بیسکلی مطلب بہت سارے لوگ بہت ساری سفارشات اور تجویز دینے کے لیے تیار ہیں مجھ سمیت, لیکن ان پہ عمل اور اس کے پیچھے اس کو اسکیل اپ کرنے کے لیے جو ریسورسز لگانی ہے وہ ایونچولی گورنمنٹ نے لگانی ہے ہر حال میں, کیونکہ وہیں اتنی سائزیبل ریسورسز جمع ہوتی ہیں. اس کو ملٹی پلائی کرنے کے لیے ہاں وہی کئی سارے کارپوریشن ہیں جن کو شامل کیا جا سکتا ہے, لوگوں کے سی ایس آر بجٹس ہوتے ہیں, اور انٹرنیشنل ڈونرز کو انگیج کیا جا سکتا ہے, بٹ اٹ ہیز ٹو بی اے مطلب بڑے سائز کا ایک اس پہ عمل درآمد. انفارچونیٹلی باتیں بہت ہو چکی ہیں, میں بھی بہت دفعہ بات کر کے رہ گیا ہوں لیکن آگے کوئی
سنوائی نہیں ہوئی
گورنمنٹ کی طرف سے.
ٹھیک ہے, ہم کچھ کالرز کو لے لیتے ہیں. سید حبیب حسین شاہ صاحب ہیں راولاکوٹ سے. جی حبیب صاحب.
جی السلام علیکم. شہزاد صاحب اچھا موضوع ہے, تو میں میری یہ جو ماہرین ہیں ان سے سوال ہے, یہ بہت بچپن میں کہیں ارسطو کو پڑھتا تھا تو یاد آ رہا ہے کہ انہوں نے لکھا تھا کہ یہ نئے شہر اگر یہ بسا لیں نئے شہر آباد کریں تو یہ زیادہ اچھی بات نہیں ہوگی, اور یہ کام حکومت کے کرنے کے ان کے پاس اچھے لوگ ہوں.
यानी थोड़ा सा दोबारा से पूछिए, आपने क्या कहा कि नए शहर आबाद करें तो कोई अच्छी बात नहीं होगी, ये कह रहे हैं?
मैंने बचपन में अरस्तू को पढ़ा था, उन्होंने ये कहा था कि बजाय बड़े शहर जो हैं उसमें आबादी को फैलाने के नए शहर आबाद किए जाए,
बिल्कुल
तो मौलियात का असर जो है कम हो जाएगा।
बिल्कुल दुरुस्त बात है, और आप सोचिए ये बात इतने पहले अरस्तू जो समझ चुके थे हमें समझ में नहीं आ रही, और हम उसमें बैठे अब अरस्तू बनने की कोशिश करते हैं और बहसे करते हैं। बहुत शुक्रिया हबीब साहब। अमर साहब, अच्छा अमर साहब का फ़ोन बिजी है, कट गया है फ़ोन। रावला, अच्छा अज़र मोहम्मद साहब है केपीके से जी, अज़र मोहम्मद साहब, नज़र मोहम्मद साहब, नज़र मोहम्मद साहब
जी, जी बात करें
जी,
हेलो
जी जी फरमाइए।
हम कहता हूँ ना कि ये लोग कहते हैं कि हमने नए करोड़ दरख्त लगाए हैं, फलाना किया ढिंगा किया, हमारे इस इलाके में तोड़ घर के इलाके में मेरा मदाखिल में यहाँ तो एक दरख्त भी नहीं कल लगाया गया है। दूसरी बात यह है कि मुसलसल ये तोड़ घर में जंगल की कटाई जारी है जो कि कौम के लिए एक बड़ा नुकसान है ये।
बिल्कुल, तो आप केपीके के किस इलाके में हैं?
मैं जेरा इलाका मेरा मदाखेल तोड़ घर,
अच्छा
गांव किटी से नजर मोहम्मद बात करता हूँ।
अच्छा अच्छा, तो और जो आप बात कह रहे हैं, मैं तो कभी जब भी पाकिस्तान जाती हूँ, मतलब मरी एक ज़माने में इस कदर सरसब्स खूबसूरत होता था, मरी अब इतना लगता है कि पूरा मैदान सा बनता जा रहा है आहिस्ता आहिस्ता, और इतनी कंस्ट्रक्शन वहाँ कदम कदम पे नज़र आती है। तो मैं यहाँ बल्कि आपसे पूछूंगी, एक तो शहजाद साहब थोड़ा सा जिन्होंने बात की कि अरस्तू बताया कि उन्होंने कहा कि नए शहर बसाए जाएँ बजाय इसके कि शहरों को ज़्यादा से ज़्यादा भर दिया जाए, तो ये जो आपकी कमेटीज़ हैं कभी इसमें बात होती है कि कराची शहर के पे रहम करके, वैसे तो कराची बढ़ता ही जा रहा है, लेकिन उसमें कुछ कहीं मखसूस कर दिया जाए ना, जैसे कि अभी अमर साहब कह रहे थे कोई जगह खाली छोड़ी जाए, तो ये जो माफिया हैं मुख्तलिफ लैंड माफिया, क्या आपको लगता है कि मुमकिन है कि कराची में कोई जगह खाली रह जाए?
मेरा ख्याल ये है कि शहर की मास्टर प्लानिंग का बहुत बड़ा फुकदान है यहाँ पे, और इतना लॉन्ग टर्म कोई सोचता नहीं है। हम 5 साल के का भी नहीं सोच सकते, 20-25-50 साल तक सोचना हमारी कैपेसिटी ही नहीं है हमारी दूर दूर तक। तो ये एक बहुत बड़ा प्रॉब्लम है। जाहिर है कि शहर सैटेलाइट शहर आबाद होने चाहिए, और सैटेलाइट शहरों की जो प्लानिंग है वो यही होती है कि वहाँ की इंडस्ट्री, वहाँ के रहने वाले, वहाँ की आबादियाँ वहाँ पे किस तरह से सेट कर दी जाए। बट जाहिर है कि उस इस वक्त जिन हालात में हम आके फंस चुके हैं वो एक बहुत दूर का ख्वाब इस वक्त नजर आते हैं सबको। मेरा ख्याल तो फिलहाल ये है कि जो इस वक्त जो जो इलाके आपके पास मौजूद हैं, जिस जिस तरीके से मौजूद हैं, उनके ऊपर ही काम पहले शुरू कर दिया जाए, और हम एक बहुत बड़ी तूफान में पूरे सब फंसने वाले हैं अगले 10 साल के अंदर, जिसका हम सबके पास इलाज होगा नहीं, और बेशुमार इस किस्म के हादसात आएंगे जिसके बाद हम हैरान होंगे कि हमने वो काम क्यों नहीं कर लिया उस वक्त जो ये सारी चीजों पे अमल हो सकता था क्यों नहीं किया, और बेसिकली नुकसान होगा। तो इस वक्त काम का टाइम है, मेरे ख्याल से अगले 10 साल बेतहाशा इस पे मेहनत होनी चाहिए और रिसोर्सेज होनी चाहिए, सर जोड़ के जितना ज्यादा इसका इलाज ढूंढ के काम किया जा सकता है वो कर लेना चाहिए। इस वक्त बेतहाशा लोग जो है वो समझे आराम तलब से हुए हुए हैं, काम नहीं हो रहा, कोई इस पे अमल नहीं हो रहा।
अच्छा एक और सवाल मैं बल्कि इनसे मुस्लिम साहब आपसे पूछूंगी, मुझे याद है कि एक जमाने में ये कंपेन सी की गई थी जी मुस्लिम साहब, सवाल ये है कि कराची के हवाले से पूछूंगी आपसे कि ये कोशिश की गई थी कि जो हैं मतलब जो लोग नर्सरीज वगैरह जिनकी हैं उनको मुफ्त ज़मीनें दे दी गई थी, जो साइड वॉक्स थी फुटपाथ पे थे, कि वो वहाँ पर अपनी नर्सरीज कायम कर ले। तो
मुफ्त करके रिपीट करें दोबारा सवाल अपना।
कराची में एक ज़माने में जो नर्सरीज वाले लोग थे जो कि पौधे पेड़ बेचा करते थे, उनको मुफ्त ज़मीन दे दी गई थी कि वो किसी भी फुटपाथ पर यानी साइड वॉक पर अपनी दुकान लगा के बैठ जाएं। उसका नतीजा ये हुआ था कि खासी ग्रीनरी हमें नज़र आती थी, तो उसका क्या हुआ उस मंसूबे का, ख़त्म हो गया वो?
बात यह है कि कराची एक मेट्रोपॉलिटन सिटी है जिसमें एक मशरूम ग्रोथ हुई,
گزشتہ آپ سمجھنے دو ٹیچرز میں نہیں تقریباً دو دہائیوں میں اس شہر کا میں, کیونکہ یہ ایک بزنس ہب ہے اس کا شہر, اور تمام پاکستان سے جو روزگار کی تلاش میں جو مائگریشن ہوئی ہے وہ کسی اربن سٹی کی طرف ہوئی ہے, اور چونکہ پلاننگ کا فقدان رہا ہے اس میں منصوبہ بندی کا, اور یہ شہر جو ہے وہ بہت ہی کنجسٹڈ ہونا شروع ہو گیا, نیچرلی ہائی رائز کی طرف بھی بڑھنا شروع ہو گیا. جیسا کہ کالر نے بہت اچھی بات کہی کہ جو جب تک شہر جو ہے وہ ہوریزونٹل یا طور پر بڑھے گا نہیں اس وقت تک اس کے مسائل حل نہیں ہوں گے. یعنی کسی بھی شہر کے مسائل ورٹیکل گروتھ سے کبھی حل نہیں ہوتے. سب سے پہلی بات ہے کہ ورٹیکل گروتھ سے وہ جو اس شہر کی جتنی گرینری ہے وہ متاثر ہوتی ہے, اور اس کو اس طرح آپ یہ سمجھ لیں کہ, لیکن میں پھر یہ بات کہوں گا کہ میں ہرگز مایوس نہیں ہوں, کیونکہ ہمارا کچھ عرصے سے بہت سے لوگ بہت سی تنظیمیں یہاں پر کام کر رہی ہیں اور اویئرنیس جو ہے پھیلا رہی ہیں, اس سے لوگوں میں بہت سا شعور بیدار ہوا ہے, اور اس سے میں یہ خود دیکھ رہا ہوں کہ ہماری سوسائٹی میں ایک ہمیں تبدیلی نظر آ رہی ہے. وہ ضرور ہے کہ بہت سی بگڑے ہوئے کام جو ہیں جو عرصے سے بگاڑ پیدا ہو گیا تھا, وہ کوئی ایسا ہمارے پاس میجک بینڈ نہیں ہوتا جس سے ہم ایک ہی دن میں سب صحیح کر دیں گے. لیکن یہ بہتری کی طرف گامزن ہیں یہ چیزیں, اور یہ دیکھیں اب یہ شہزاد صاحب بیٹھے ہوئے ہیں, یہ اربن فارسٹ کی بات کر رہے ہیں, میں روف ٹاپ گارڈننگ کی بات کرتا ہوں, میں پلانٹیشن کی بات کرتا ہوں, تو یہ پازیٹیو چیزیں تو ہیں نا, یہ سارے مثبت اقدامات ہیں جو آج سے آپ پیچھے چلے جائیں 10-12 سال پہلے تو یہ لوگوں کو شعور ہی نہیں تھا, ان کو پتا ہی نہیں تھا کہ ہمیں کس طریقے سے اپنے شہر کو کنڈیوسو بنانا ہے, کس طرح ہمیں انوائرمنٹ کو بہتر بنانا ہے اپنی.
جی تو میں شہزاد صاحب آپ سے اب تھوڑی سی بات کرنا چاہوں گی کہ آپ کا کام اربن فارسٹ جو ہے ایک نیا کانسیپٹ آپ نے دیا, یعنی دنیا میں موجود تھا لیکن پاکستان میں آپ نے اس کو روشناس کرایا, تو کیا پاکستان کے دوسرے شہروں میں بھی اس میں دلچسپی لی جا رہی ہے؟ آپ نے دوسرے شہروں میں جا کے یا چھوٹے علاقوں میں قصبوں میں یا گاؤں میں یہ کام کیا؟
جی تو مجھے میسیجز آتے رہتے ہیں, پیغامات آتے رہتے ہیں, لاہور میں ہم دو لگا چکے ہیں آلریڈی, آج ہی بلکہ اسلام آباد میں ایک خاص اسی پہ گفتگو ہو رہی تھی, ملتان سے بھی اس سے بات چیت چل رہی ہے. ظاہر ہے کہ اس میں میں ایک ترکیب جو لے کر آیا ہوں اس کو میں کرنے میں مدد دے سکتا ہوں, ظاہر ہے تو انتظار میں ہوں کہ کوئی کال کرے اور کوئی کہے ہاں جی ہم اس پہ ایفرٹ کرنے کے لیے تیار ہیں یا اس پہ ظاہر وہ ریسورسز لگانے کے لیے تیار ہیں, تو جا کے لگائیں گے ان کے ساتھ, بالکل لگا کے دیں گے ان کو, اور ان کو بھی دکھائیں سکھائیں گے خاص طور پہ کہ جی اس طرح سے یہ کیا جاتا ہے تاکہ پھیلائیں اس کام کو اپنے اپنے علاقوں میں.
تو جو ہمارے سننے والے ہیں, مطلب وہ لوگ جو پاکستان میں مختلف جگہ پہ ہمارا پروگرام سن رہے ہیں, ظاہر ہے کراچی کے باہر کے لوگ تو فائدہ آپ کی پیشکش سے نہیں اٹھا سکتے, لیکن میرا خیال ہے کہ آپ لوگ مفت پودے بھی دیتے ہیں اگر کوئی آپ سے آ کے کہے, صحیح ہے؟
نہیں, ہمارے پاس تو خیر اتنی ریسورسز اور وسائل نہیں ہیں کہ ہم پودے دے سکیں, تو لیکن اس میں جو کرنے کی جتنے بھی تمام کام ہے وہ ہم اس کی تفصیل ساری انہیں بتا دیتے ہیں, اس کے بعد ہاتھ ساتھ کھڑے کو ان کے ساتھ کام کروا بھی دیتے ہیں جہاں جہاں لوگ کروانا چاہیں. اس کو ریسورسز ظاہر ہے سب کو اپنی لگانی پڑیں گی, ڈھونڈنی پڑیں گی, جو جو چیزیں چاہیے وہ لانی پڑیں گی, تو وہ خود ہی انہیں کرنی ہوتی ہے.
اچھا مسلم رضا صاحب, آپ کے پاس بھی اس طرح کا کوئی نہیں ہے کہ بچوں کو جیسے پودے آپ دیں کہ وہ لگائیں جا کر؟
جی بالکل, میں ہمیشہ ایک چیز سے بہت زیادہ جو ہے زور دیتا ہوں کہ ہمیں جو ہے بالکل ایکزوٹک جو ہے ٹری کی ہمیں ضرورت نہیں ہے, باہر کے ہمیں درخت نہیں چاہیے, ہمارے پاکستان میں بہت عمدہ درخت موجود ہیں, ہمارے پاس نیم موجود ہے, ہمارے پاس ارجن ہے, ہمارے پاس برما ہے, ہمارے پاس سوکھن ہے, ہمارے پاس جو ہے وہ یہ سواگنی کی پھلی کو مورنگا انگریزی میں کہتے ہیں وہ موجود ہیں ہمارے پاس, اور یہ سارے نیٹو ٹریز ہیں اور تقریباً یہ 2.5 سال میں تیار ہو جاتے ہیں, اور میں ابھی آپ کو بتاؤں کہ یہاں پر ہمارے جو گریو یارڈز ہیں وہاں پر ابھی میں سخی حسن کے قبرستان میں گیا جو بہت بڑا قبرستان ہے, اور وہاں پہ بوریوں کی صورت میں ہم نے ان بیج وہاں سے جمع نیم کے, اور ہمارے پاس اس کے سیمپلنگ تیار ہیں, فورسٹ ڈپارٹمنٹ کے پاس کی ہوتی ہیں, یہاں کے ڈائریکٹر پارکس نے بھی مجھے پچھلے سال بھی میں نے مجھے تقریباً 1000 سیپلنگ مجھے ملی تھی وہاں پر, لیکن میں کوشش یہ کرتا ہوں کہ یہی سیپلنگ جو ہمارے نیٹو ٹریز کی ہوتی ہیں جن کو دوں, ان کو ان سے یقین دہانا ہوں کہ دیکھیں یہ درخواں پہ بھی آپ لگائیں, اس کی نرچرنگ کریں, اس کی نگہداشت کریں, اس
इसको सस्टेनेबल बनाएं। अगर आप इसको सस्टेनेबल नहीं बनाएंगे तो इसका कोई फायदा नहीं है। ऐसा ही है जैसे कि आपने किसी शख्स को किसी परिंदे को पाल तो लिया लेकिन तो आपने उसको गिजा नहीं दी तो चला खत्म हो जाएगा। अगर किसी पौधे को 3 दिन पानी नहीं मिलेगा तो पौधा खत्म हो जाएगा। तो उससे ये हुआ है कि जो स्कूल के जब बच्चे हैं उनसे मैंने बहुत मुझे एक अच्छा एक्सपीरियंस हुआ कि वो बच्चों में मुनाफ़त बिल्कुल नहीं होती। वो बच्चे जो कहते हैं वो कर लेते हैं। और इसी तरीके से पिछले साल जो ड्राइव हमने की प्लांटेशन की उसमें मैंने बहुत ज्यादा उसका नतायज हमें मिले उसके।
अच्छा।
तो और उनको मैं ये कहता हूँ कि आप अपनी कम्युनिटी से शुरू करें। पहले आप एक अपने घर के अतराब में जायजा दें। अगर आप अपार्टमेंट पे रहते हैं कोई बात नहीं, आप अपने अपार्टमेंट के बिसाइड यानी अपार्टमेंट के बराबर में कोई दरख्त लगा दें। वो भी दरख्त आपको वही काम करेगा, वो आपके घर को ठंडा करेगा, वो आपके इन्वायरमेंट को ठंडा करेगा, वो आपके महल्ले को ठंडा करेगा और जो ऑक्सीजन जनरेट कर रहा है वो आपको एक बेहतरीन जो है आबो हवा मयसर करेगा।
मैं एक अहम सवाल यहाँ पूछना चाहूंगी शहजाद कुरैशी साहब, क्योंकि सिर्फ 4 मिनट बाकी हैं। एक अहम चीज जो है दरख्त उगाने में या एक फॉरेस्ट को ग्रो करने में वो पानी है, जिसकी कराची में बहुत कमी है। तो आपका जो ये जंगल है अर्बन फॉरेस्ट जो है, इसमें कितने पानी की, जैसे हमने बात की 10x10 के रकबे पे लगा हुआ, तो कितने पानी की जरूरत पड़ती है उसमें और कितनी बार?
तो हमें चाहिए होता है तकरीबन 300 लीटर पानी हर रोज लगाना होता है 5x10 के टुकड़े के अंदर। क्योंकि ये मकामी दरख्त हैं तो ये बहुत जल्द इसमें बढ़ते हैं और उसके बाद तकरीबन 1.5-2 साल के अंदर इनको पानी की बहुत कम मकदार चाहिए थी और कम होती चली जाती है। तो इससे कम जो है बड़ा मुश्किल है किसी भी और पौधे को लगाना। इसमें 300 पौधे लगे होते हैं 10x10 के टुकड़े में और इसमें 300 लीटर पानी हम लगाते हैं।
अच्छा, और दूसरी बात ये कि ये कौन से दरख्त है और ये कहाँ से मिल सकते हैं लोगों को जो आप उस जंगल में लगाते हैं?
दरख्त सारे मकामी हैं और जैसे कि अभी मुस्लिम साहब कह रहे थे बहुत सारे ऐसे पौधे हैं जो कि अब यहाँ नहीं कोई बना रहा होता, उनको बनाना शुरू करना चाहिए। तो नीम से तो हर आदमी वाकिफ है, बादाम के बारे में लोगों ने सुना हुआ है, बट उसके अलावा हमारी 55 और स्पीशीज हैं जो कि हम ढूंढ के मुख्तलिफ जगहों से ला के इस जंगल में लगाते हैं ताकि एक बायोडाइवर्सिटी पैदा हो और जिसमें ये अर्जुन भी शामिल है, जिसमें सुखचैन है, जिसमें सुहांजना है, जिसमें गाब है, मोलसरी है। ये वो ऐसे दरख्त हैं जिनको हमने तो कभी भी नहीं सुना था। पीपल है, फारस पीपल है, बरगद का दरख्त है, कनेर है, उसके अंदर पीला कासिया है। सो बेशुमार हमने को 55 से ज्यादा स्पीशीज हम लगाते हैं अपने जंगल के अंदर और इनमें से कई सारी तो मिलती हैं लेकिन काफी सारी उनको ढूंढने के लिए फिर हमें पंजाब जाना पड़ता है, वहां से लेके आते हैं।
तो फिर जो फर्ज करें जो कराची का शहरी है वो कहाँ से लाए दरख्त पौधे, वो पौधे कहाँ से लाए?
जो 20-25 यहाँ मिल जाते हैं उन्हीं को लगा लें, उन्हीं को लगाना शुरू करें, मिक्स करके लगाएं जितना लगा सकते हैं। ये ना करें कि जी एक नीम मिला है तो बाद सब हम नीम ही लगाते चले जाएंगे। नीम मोनोकल्चर जो है वो भी बहुत बड़ी तबाही का सबब है, भले वो नेटिव हो लेकिन उसमें कुवत पैदा करने के लिए उस इको सिस्टम के अंदर आपको एक वराइटी लगानी होती है दरख्तों की ताकि उसके एक कीड़ा जो किसी एक पे हमला आवर होता है वो दूसरे पे ना जा सके और जो एक पे तो एक दूसरे को वो बचाते भी हैं, फैलाव में भी रोकते हैं उस पेस्ट के इन्वेजन को। आज ही मेरी गुफ्तगू किसी से हो रही थी कि जी वो आम के ऊपर जो है वो पंजाब में एक कीड़ा जो है वो चढ़ा हुआ है और वो कई और दरख्तों में भी चढ़ना शुरू कर रहा है बिकॉज बायोडाइवर्सिटी जो है ना वो वहाँ भी कम होती चली जा रही है।
तो अब सिर्फ एक बहुत मुख्तसर जवाब मैं चाहूंगी मुस्लिम रजा साहब से कि ये जो हम हर साल सुनते हैं हफ्ताए शजरकारी के मौके पर कि लाखों दरख्त लगाए गए, लाखों पौधे लगाए गए, नजर आते हैं आपको कहीं अपने शहर में?
देखिये मैं इसमें फिर ये बात ही कहूंगा कि अगर ये लाखों दरख्त ना लगाए जाते लेट सपोज तो क्या होता, तो उससे तो बेहतर है ना कि दरख्त लगे, उसमें से बहुत से दरख्त मर गए। लेकिन क्या है अगर आप उसके इस टारगेट को में अगर आप 20% 30% अचीव कर रहे हैं तो कम से कम ये तो है ना कि ना होने से बेहतर है कि ये एक ड्राइव चली उससे कुछ ना कुछ तो फर्क आया ना। और आज वो दरख्त छोटे हैं, लेकिन मैं हमेशा ही बात ही कहता हूँ कि ये सस्टेनेबल दरख्त को सस्टेनेबल बनाना बहुत जरूरी है। और चूंकि हम इस कल्चर से अभी इतने اتنے زیادہ ہیبیچول نہیں تھے, واقف نہیں تھے, تو بہت سی غلطیاں ہم نے پچھلے سال بھی کی, لوگوں نے کی, اپنی کمیونٹی نے بھی کی جو اپنے لگا رہے تھے. کچھ لوگ اس کی نجات نگہداشت نہیں کر سکے اس انداز میں جیسا کہ اس کی نگہداشت کرنی.
بالکل, میں بہت شکریہ ادا کروں گی آپ کا شہزاد قریشی صاحب اور مسلم رضا صاحب, ایک بہت ہی اعلیٰ مقصد کے لیے ایکٹیوسٹ ہونے پر, کام کرنے پر, اور امر گرورو صاحب کا کہ وہ آئے ہمارے پروگرام میں. خواہش ہوتی کہ پورے پروگرام میں رہتے لیکن وہ مصروف تھے, تو آئندہ بھی ہم اس سلسلے کو جاری رکھیں گے اور مزید پروگرام کریں گے. شہناز عزیز کو اور ساتھی اسد کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے. بلدیاتی نظام کا بل منظور ہونے کے بعد اپوزیشن جماعتیں سخت ناراض ہیں. مسلم لیگ نون سمجھتی ہے کہ مرکزی اور صوبائی حکومت بلدیاتی فنڈ خود استعمال کر لیں گی, اور پیپلز پارٹی نے ہر سطح پر احتجاج کا فیصلہ کیا ہے. اس بارے میں ہمارے ساتھی مبشر علی زیدی نے ایک تجزیاتی رپورٹ تیار کی ہے.
پنجاب اسمبلی میں منگل کو نئے بلدیاتی نظام کا بل منظور کر لیا گیا. اپوزیشن نے ترامیم پیش کی جنہیں اکثریت نے مسترد کر دیا. گزشتہ بلدیاتی انتخابات 2015 میں ہوئے تھے, لیکن اب بلدیاتی ادارے ختم ہو جائیں گے, ضلع اور یونین کونسل کا بلدیاتی نظام تحلیل ہو جائے گا, اور شہروں اور دیہات میں محلہ کونسلز اور ویلج کونسلز کا قیام عمل میں لایا جائے گا, جن کا انتخاب غیر جماعتی بنیادوں پر ہوگا. صوبائی وزیر حسنین بہادر دریشک نے وائس آف امریکہ سے گفتگو کرتے ہوئے کہا کہ مشرف دور کے بلدیاتی نظام میں نچلی سطح تک اختیارات منتقل کیے گئے تھے, وہی نظام دوبارہ لانے کی کوشش کی جا رہی ہے.
لوکل گورنمنٹ ڈپارٹمنٹ نے ایک ویل تھاٹ آف نئی لیجسلیشن کی ہے, جس کے اندر وہ ڈیوالو کر رہے ہیں بہت سارے اپنے فنڈس کو بالکل ہی آپ سمجھیں گراس روٹ تک. آپ سمجھیے کہ اس قسم کا یہ ایک سلسلہ پہلے بھی ہوا تھا جو مشرف رجیم میں تھا, اس وقت بھی ڈیوالو کی گئی تھی اتھارٹی اور فنڈس, پھر بیچ میں اس کو ریورس کیا گیا جب یہ نئی پولیٹیکل گورنمنٹ آئی مشرف الدین کے بعد. تو آپ سمجھیں کہ آپ پھر اس کو ایک طریقے سے پنچایت کاؤنسل اور جو گراس روٹ لیول کی ہے لوکل گورنمنٹ سسٹم, اس کو دوبارہ واپس لانے کی کوشش ہے.
پنجاب اسمبلی کے سابق سپیکر اور مسلم لیگ نون کے رہنما رانا اقبال نے کہا کہ بلدیاتی اداروں کی مدت 5 سال تھی. ایک سال پہلے بلدیاتی ادارے ختم کر کے بلدیاتی نمائندوں کے ساتھ ناانصافی کی جا رہی ہے. وہ عدالت جائیں گے تو مسلم لیگ نون ان کی حمایت کرے گی.
یہ اصل میں بلدیاتی اداروں کا یہ قتل کر رہے ہیں, اور ان کی 5 سال مدت تھی جس کو یہ بلڈوز کر رہے ہیں. وہ عوام کے نمائندے ہیں, ان کے ساتھ اس طرح زیادتی کرنا کسی طرح بھی قبول نہیں ہے. ہم نے کل ان کے حق میں بھی ترامیم بھی دی, لیکن انہوں نے وہ بلڈوز بھی کر دی. اور یہ ناانصافی ہے, کسی کو کچھ پتا نہیں ہے. ان میں سے نہیں پتا گورنمنٹ کے بندوں کو کہ کیا چیز ہے, کیا ہم نے بنایا اس کا کتنی مطلب. اب یہ ایک سال تک میرے خیال میں کچھ بھی نہیں کریں گے.
پیپلز پارٹی کے رکن قومی اسمبلی افتخار خان بابر کہتے ہیں کہ حکومت ایسا بلدیاتی نظام لا رہی ہے جس میں الیکشن غیر جماعتی بنیادوں پر ہوگا, لیکن بلدیاتی ادارے کا سربراہ کسی پارٹی کا ہوگا. اس طرح کا نظام جمہوریت سے میل نہیں کھاتا.
ہر وقت میں ایکسپریمنٹ کرنے کی کوشش کی رکھتے ہیں لوگ, اور اس میں دیکھیں کہ یہ اور نیچے الیکشن ہیں وہ تو یہ کرا رہے ہیں غیر جماعتی بنیادوں پر. اندازہ ہے کہ جو ان کی اس وقت پوزیشن ہے مہنگائی کی وجہ سے اور گورننس کی وجہ سے اور جو وعدوں کی تکمیل کی وجہ سے, تو میں سخت نفرت اوپر آ کے میئر اور انہیں انہوں نے کیا کہ جناب وہ ہم اپوائنٹ کریں گے پارٹی کے. عجیب سا سسٹم دے رہے ہیں, آدھا تیتر آدھا بٹیر, اور جمہوریت کے ساتھ کسی طریقے سے میچ نہیں کرتا. پیپلز پارٹی اپنا پورا سٹانس لے گی, ابھی اسے چیئرمین صاحب بیٹھ کے سب سے مشابہت کے ساتھ حمل کریں گے. اس میں ایک چیز تو فائنل لینے کی مخالفت کرتے ہیں, کسی طرح بھی عوام کے اس کے اوپر جمہوریت سے وہ نہیں ہے. ان کے بارے میں کوئی پریڈکشن آپ نہیں کر سکتے. کہ حکومتیں ان سے چل نہیں رہی، سسٹم ان سے چل نہیں رہا، تیاری ان کی بھی نہیں، زبردستی وہ کر دیا گیا ہے اور نہ ان کی کوئی سوچ ہے نہ ویژن ہے، تو آپ کچھ بھی ان سے ایکسپیکٹ کر سکتے ہیں کہ کچھ بھی کر سکتے ہیں۔
رانا اقبال نے خیال ظاہر کیا کہ صوبائی حکومت نئے بلدیاتی ادارے قائم کرنے کے بجائے ان کے فنڈز خود استعمال کر لے گی۔ صوبائی وزیر حسنین دریشک نے اس کے جواب میں کہا کہ ملک کے معاشی حالات بہت خراب ہیں، ان حالات میں فنڈز کی بات نہیں کی جا سکتی۔
میں جس طرح گورنمنٹ کے فائنانسز دیکھ رہا ہوں، مجھے تو آئندہ 3 سال کے اندر چیزیں بہت سیریسلی مشکل میں لگتی ہیں۔ جو ہماری اکنامک سچویشن ہے وہ کمفرٹیبل بالکل نہیں ہے، تو اس کے اندر بھلے وہ ہوں گے بھلے ہم ہوں گے، ہم فائنینشیل کرنچ میں ہیں، اور اب اس کے اندر جب تک اکانومی کا پہیا نہیں گھومتا اور ہم اسے ریوائیو نہیں کرتے، وہ جتنا جلدی نہیں ہوگا تب تک ہم بہت تکلیف میں رہیں گے، بھلے جو بھی حکومت ہوگی بھلے جو بھی نظام ہو۔
اپوزیشن کو خدشہ ہے کہ پرانے نظام کو جلد بازی میں ختم کرنے اور تمام جماعتوں کو مشاورت میں شریک نہ کرنے سے نیا نظام کامیاب نہیں ہو سکے گا اور عوام کو مشکلات پیش آئیں گی۔ مبشر علی زیدی، وائس آف امریکہ، واشنگٹن۔